صفحہ نمبر 295، مشتاق احمد گورمانی آزاد کشمیر کی سیاست میں پیچ در پیچ الجھنے ڈال کر کشمیری لیڈروں کو آپس میں دست و گریباں کرانے کا گل کھلا چکے تھے۔ اب وزارت امور کشمیر میں کشمیر تو غائب ہو چکا تھا، فقط امور ہی امور باقی رہ گئے تھے، کچھ گفتگینی کچھ نا گفتگینی۔ چنانچہ افواہ گرم تھی کہ عنقریب گرمانی صاحب بھی کابینہ سے چھٹی کرنے والے ہیں۔ یہ حضرات تو کیبنٹ سے نکالے جانے والے خوف میں مبتلا تھے، لیکن ایک حضرت ایسے بھی تھے جو کابینہ میں شامل کیے جانے پر برہم و آرزوداد مشہور تھے۔ ان کا نام حاجی خان عبد القیوم خان تھا۔ صوبہ سرحد کے وزیر اعلیٰ کے طور پر فرنٹیئر کے مرد اہم کہلاتے تھے۔ وہاں سے اٹھا کر جب انہیں مرکزی کابینہ میں ڈال دیا گیا تو انتظامی اور عملانہ امور کے علاوہ وہ اپنی سیاسی احساس سے بھی دور ہو گئے تھے۔ یوں بھی ایک طاقتور صوبائی وزیر اعلیٰ کا کھاٹ باٹ کچھ اور ہوتا ہے، اور اس کے مقابلے میں مرکز کی وزارت چیز گرد۔ اس لیے اطلاع عام یہی تھی کہ وہ اپنی ترقی سے خوش نہیں ہیں۔ اس قسم کی افواہوں کے آسرائیوں اور خبر تراشیوں کی گرم بزاری اپنے عروج پر تھی کہ یکا یک آدا اگست و آ ساکی نما نم 16 اگست 1951 کی 16 اکتوبر 1951 کی شام کو 4:06 پر راولپنڈی کے جلسہ عام میں ایک گولی نے اور اس نے پاکستان کی قیادت کو سیاست کی شاہراہ سے موڑ کر موقع پرستی، ابن الوقتی، زمانہ سازی، طلع آزمائی اور مہم جوئی کے ایسے خار راز میں ڈال دیا جہاں ذاتی خواہشات، قومی ضروریات اور ذاتی مفاد قومی مفاد کے مترادفات بنتے لے گئے۔ قائد ملت لیاقت علی خان نے جامع شہادت نوش کر کے تب مطاب جادوانہ کا صلہ پایا۔ جلسہ گاہ میں راولپنڈی کے سپرنٹنڈنٹ پولیس نجف خان نے اپنے سپاہیوں کو للکار کر حکم دیا کہ گولی چلانے والے قاتل کو فوراً مار ڈالو۔ اکبر بھی گولی کا چھنا بن کر وہیں ڈھیر ہو گیا۔ اس کے ساتھ ہی وہ راز بھی دفن ہو گیا کہ راولپنڈی کیوں آیا تھا، ہر طرح کی سپورٹی کے باوجود جلسے کی اگلی صفحوں تک کیسے رسائی حاصل کی، کس قیبی طاقت یا روحانی یا شیطانی یا انسانی ارادے نے اس کی انگلی پستول کی لب لبی پر رکھ کر دبا دی۔ اسے زندہ گرفتار کرنے کے بجائے پولیس والے نے اسے خام کا جلسہ میں کیوں مار ڈالا؟ اس باضابطہ کاروائی کے بعد سپرنٹنڈنٹ پولیس کے خلاف کیا کارروائی ہوئی؟ نئے ڈی آئی جی کے عہدے پر ترقی کس کارگزاری کے سلے میں ملی؟ عامی ذہن میں یہ سوال آج بھی جوں کہ توں ہیں۔ اب تک کسی ایسے بے لاگ انکوائری کا نتیجہ برسر عام نہیں آیا جو ان سوالات کا تسلی بخش جواب دے سکے۔ قائد ملت کی ہر برسی پر کسی نہ کسی پہرائے میں یہ ایک مکمل اور بھرپور انکوائری کا مطالبہ اٹھتا ہے اور پھر اگلی برسی تک نشان کی زینت بن جاتا ہے۔ درمیانی عرصہ میں وہی پرانے شکوک و شبہات خاموشی سے نشو نما پاتے رہتے ہیں، اجتماعی روگ و ریشے میں بے اعتمادی کا سرطان پھیلتے رہتے ہیں۔ خان لیاقت علی خان کی شہادت نے پاکستان سے اس کا پہلا وزیر اعظم ہی نہیں چھینا بلکہ ہمیں ایک نہایت بلند مدبر سیاستدان اور انتظامی اور انسرامی قابلیت کے رہنما سے بھی محروم کر دیا۔ طریقے پاکستان میں وہ قائد اعظم کے دست راست تھے، اس حیثیت میں انہیں مسلمانوں کی تنظیم اور انگریزوں اور ہندوؤں کے ساتھ سیاسی نبر آزمائی کا وسیع تجربہ حاصل تھا۔ جب پاکستان مرز وجود میں آیا تو اس نوزیدہ ملک کو چاروں طرف سے انتہائی شدید مصاحب نے گھیرا ہوا تھا۔ ایک نئی حکومت کے قیام، مسلح افواج کی تنظیم میں 9 لاکھوں مہاجرین کی آباد کاری، بھارت کی دوانیوں کی وجہ سے مسائل کا فقدان اور پھر کشمیر کی جنگ آزادی کا آغاز، اس قسم کے بے شمار بے سگین مسائل نواب عطا لیاقت علی خان نے بڑے تدبر، حمل اور انتظامی قابلیت سے سنبھالا۔ قائد اعظم کے وفات کے بعد پاکستان کی قیادت کا سارا بوجھ لیاقت علی خان کے کندھوں پر ہی آ پڑا تھا۔ اس بارے گراں کو بھی انہوں نے بعنوان شر اٹھایا۔ اس میں شک نہیں کہ ان کی وزارت عظمیٰ کا دور پاکستان کے استحکام استقلال اور سربلندی کا زمانہ تھا۔ دو ایسی باتوں کا ذکر بھی ضروری ہے جنہوں نے ہمارے حالات پر منفی اثرات مرتب کیے۔ اس زمانے میں پاکستان اسلامی دنیا میں سب سے بڑا اور ساری دنیا میں 5واں بڑا ملک سمجھا جاتا تھا۔ اس کی حمیت کے پیش نظر روس نے وزیر اعظم اور بیگم رانا لیاقت علی خان کو روس کا دورہ کرنے کی دعوت دی۔ یہ دعوت تھی کہ بھارتی صفحے میں کھلبلی مچ گئی۔ بھارت خود روس سے پتنگے بڑھانے کا جتن کر رہا تھا۔ انہوں نے روسیوں کے کان بھرنا شروع کر دیا کہ پاکستان خود تو روس کا دعوت نامہ قبول نہ کرے گا بلکہ اسے اچھال کر امریکہ کی نظر میں قدر و قیمت بڑھانے کی کوشش کرے گا۔ دوسری طرف امریکہ کی نظر میں بھی یہ دعوت نامہ بری طرح کھٹکنے لگا۔ پاکستان میں ہر سطح پر ایسے افسروں کی کمی نہ تھی جو مغربی تہذیب کے ذہنی غلام تھے۔ سیاسی آزادی نے ان کے اور دماغ کو مغرب پرستی کے اثاثے کمتری سے نجات نہیں دی تھی۔ ان کے قلوب اور اذہان پر غلامی کے روایات اور اقدار برف کی سلوں کی طرح جمی ہوئی تھی، اور آزادی کے تپش نے ابھی تک انہیں پگھلایا نہ تھا۔ اس سے بیشتر افسر برطانوی عہد کو تربیت یافتہ تھے، ان کے کمال کا جوہر بندی بندائی، پولیسیوں پر عمل کرنے، سکوک کو جمود کو ثبوت دینے اور مروجہ روش کو جوں کا توں رکھنے، برقرار رکھنے میں مضمر تھا۔ وہ انگریزی نظام حکومت کی لکیر کے پیچھے تھے، آزادی کے تقاضوں کو نئی پولیسیوں کے سانچے میں ڈالنا ان کے بس کا روگ نہ تھا۔ تغیرات کے عمل ناشنا تھے، خاص طور پر بین الاقوامی امور کا انہیں کوئی تجربہ نہ تھا۔ ہماری وزارت خارجہ کے بلائی افسر کے سب سے پرانی آئی سی ایس کے ممبر تھے۔ اس سروس کے روایات کے مطابق وہ برطانیہ اور امریکہ کے خصوصاً مغرب کے عموماً ولائے وشیفقتہ اور ان کے حریفوں کے ان سے بھی بڑھ کر چڑھ کر حریف تھے۔ وزیر خارجہ جناب چودھری ظفر اللہ خان بذات خود اس نہلے پر دہلاتے، اپنے مزاج کی افتداد پس منظر، رجحانات، تعصبات اور ٹریننگ کی، یہ سب لوگ پاکستان کی خارجہ پالیسی کو بین الاقوامی تعلقات کے تنے ہوئے رسے پر حقیقت پسندانہ مہار چلانے سے قاصر تھے۔ چنانچہ روس کا دعوت نامہ کٹائی میں پڑا رہا، اور جب امریکہ نے اپنے دعوت نامے کا دن ہماری وزارت خارجہ اس پر چیل کی طرح جھپٹی، کیا ہی اچھا ہوتا اگر وزیر اعظم روسیوں کی دعوت پر روس جاتے اور امریکیوں کی دعوت پر وصول ہونے پر امریکہ تشریف لے جاتے۔ اپنی وزارت عظمیٰ کے دوران نوابزادہ لیاقت علی خان نے کسی وجہ سے مسلم لیگ کی صدارت کا عہدہ بھی خود سنبھال لیا تھا۔ آگے چل کر یہ اذہان مسلم لیگ کے وجود کے لیے صحت مند ثابت نہ ہوا، اس نے مسلم لیگ کو حکومتی پارٹی کی بجائے حکومت نواز پارٹی میں تبدیل کر دیا۔ حکومت اور سیاست کے امتزاج کی حکومت کو تو ضرور تقویت ملتی ہے، لیکن سیاسی عمل آزاد نہیں رہتا، بلکہ وہ سرکاری مسلطوں کے تابع ہو کر مزمل ہو جاتا ہے۔ رفتہ رفتہ اس میں حکومت کی سرپرستی کے بغیر فعال رہنے کی صلاحیت سلب ہونے لگتی ہے، اور حزب اختلاف کے طور پر سیاسی کردار ادا کرنے کی قوت مند بڑھ جاتی ہے۔ اس سلسلے میں مسلم لیگ کا اپنا انجام اظہر مند تشمہ ہے۔ قائد ملت کی شہادت کی خبر میں نے پشاور میں سنی، میں اس قبائلی علاقوں اور سوات، دیر چترال، کافرستان وغیرہ کے طویل دورہ ختم کر کے نون میم راشد کے ہاں ٹھہرا ہوا تھا، جو ان دنوں پشاور ریڈیو اسٹیشن کے ڈائریکٹر تھے۔ یہ افسوسناک خبر نشر ہوتے ہی ریڈیو اسٹیشن پر مختلف قسم کے لوگوں کا جگمگتا لگ گیا، جتنے منہ اتنی بات، بھانت بھانت کی کیا سرائیاں ہو رہی تھیں۔ کچھ لوگ نون میم راشد کے گھر بھی آ گئے اور صبح تک بیٹھے باتیں کرتے رہے۔ آدھی رات کے قریب ایک صاحب نے ٹیلی فون پر کراچی کی سوگواری کا حال بیان کیا، اور ساتھ ہی بتایا کہ شہر کی ایک مشہور فیشن شاپ راتوں رات کچھ امیر بیگمات کے لیے فیشن ایبل ماتمی جلوس تیار کرنے کے لیے صبح تک کھلی رکھنے کا بندوبست کر دیا گیا ہے۔ قائد ملت کی شہادت کے ساتھ ہی یہ سوال ابھرا کہ نیا وزیر اعظم کون ہوگا۔ ایک خبر یہ گرم تھی کہ شاید قرع سردار عبدالرب نشتر کا نام نکلے، لیکن ابھی پاکستان کی قسمت میں آسائش کی جگہ آزمائش لکھی تھی، اس لیے حکمرانی کا مال قیمت بانٹنے والوں نے وزیر اعظم کا عہدہ تو خواجہ ناظم الدین کو سونپا، اور گورنر جنرل کی کرسی پر ملک غلام محمد براجمان ہوئے۔ چودھری محمد علی وزیر خزانہ بنے، اور وزارت داخلہ اور اطلاعات کا چارج مشتاق احمد گورمانی نے سنبھالا۔ گورمانی صاحب کے آنے کے مہینے ڈیڑھ بعد مجھے حکم ملا کہ میری خدمات پنجاب کی صوبائی حکومت کے سپرد کر دی گئی ہیں۔ پنجاب کی حکومت نے مجھے ضلع جھنگ کا ڈپٹی کمشنر مقرر کر دیا۔ ڈپٹی کمشنر کی ڈائری اسی زمانے کی چند یادداشتوں کا مجموعہ ہے، صفحہ نمبر 299، ڈپٹی کمشنر کی ڈائری۔ اس ڈائری میں میں ضلعی سطح پر جس قسم کے ماحول کی عکاسی کی گیا وہ 1952 کا زمانہ تھا۔ اس عرصے میں تقریباً 11 برس جمہوریت، 8 برس بنیادی جمہوریت اور باقی عرصہ مارشلا کا راج رہا۔ اس رد و بدل میں اضلاعی نظام کے ڈھانچے میں کیا کیا تبدیلیاں آئیں لائی گئیں، ان کا مجھے کچھ علم نہیں۔ یا اللہ یا محمد، باخدمت جناب علی ڈپٹی کمشنر گورنمنٹ صاحب بہادر، جناب علی السلام علیکم کے بعد عرض ہے کہ یہ ہے کہ ان تینوں یا تینوں میں ایک خدا کے نام سے منظور کر لو، یا ریل گاڑی کا دارو ہے عطا فرمائے جائیں، اللہ کے نام واسطے کسی شوگر نے کیا خوب فرمایا ہے، غریبوں کا کام کرنا افسروں کا کام ہے، افسروں کے آگے ہاتھ جوڑنا غریبوں کا کام ہے، پھر کیا کہتا ہے، خود ہی کو کر بلند اتنا ہر تقدیر سے پہلے، خدا بندے سے خود پوچھے بتا تیری رضا کیا ہے، پھر کیا کہتا ہے، ڈاکخانہ یا ریل گاڑی کی نوکری دینا تمہارا کام ہے، گورنمنٹ صاحب کے آگے ہاتھ جوڑنا ہمارا کام ہے، عمر حیات ول امن یار، قوم کھوکھر गवर्नमेंट साहब तुम्हारी मेहरबानी हो के नौकरी गरीब को दे देना, डीसी के नाम दो खातर। जनाब डिप्टी कमिश्नर साहब बहादुर जिला झंग दाम इस्तकबाल, दरखास्त बराए शफकत जनाब अली कि तेरा मरतबा जिला अंदर झंग, तेरी इस हुकूमत में आजज हाँ तंग, नंबरदार पटवारियाँ मैनू लिया सतार, डिग्गा मैं मस्कीन हाँ तेरे दर ते आ, मुद्दत गुजरी बहुत है करदियाँ हाल पुकार, शफकत कर मस्कीन ते ए मेरी सरकार। चलो चल अर्जी शताब व शताब, ले आ जनाब अली से जल्दी जवाब, जनाब अली की खिदमत दे कुदसी सीस चौका, करके बहुत तजीमा हथ बंद अर्जा, कहना डिप्टी साहब नू तेरा खास गुलाम, हथ बंद अर्ज सुनांदा नूर मुहम्मद नाम, शफकत कर मकसीम ते फैसले सबे सट, करे तजीम खुश आमदा भोला भाला जट, आया ए मस्कीन है पिंडा करके दौर, आजज इस मस्कीन पर शफकत कर जरूर, तेरे अगे साहब जी आजज की फरियाद, मेहरबानी आपकी दियो इसको दाद, बस यो इसकी अर्ज सी, जो कुछ सुनाना करियो चा मंजूर, रहम देते पा वसलाम, नूर मोहम्मद वल्द रहमान जाद, टुंडा सकना कलोर तहसील चनोट जिला जहांग, नूर मोहम्मद बकलम खुद। सफा नंबर 303, डिप्टी कमिश्नर की डायरी, चनाब रंग जंग की सरजमीन हिस्सन व इश्क अनवारों मार्फत और अनोखी हुक्मरानियों का एक तारीखी गवारा है। जंग और मुल्तान के पहले हुक्मरान मलक कबीर खान ने रजिया सुल्ताना को तख्त दिल्ली पर बैठाने में अहम किरदार अदा किया। हजरत मुजद्दद अलफ सानी ने भी जंग की सरजमीन को अपने बाबरकत कदमों से नवाजा है। वो नवाब सादुल्ला खान के दोस्त थे और इनकी मईजत में एक हफ्ता चिनोट में क्याम फरमाया। नवाब सादुल्ला खान बाद में शाहजहां के वजीर आजम मुकर्रर हुए। हजरत सुल्तान बाहू रहमतुल्ला की हू की गूंज ने इस सरजमीन को शाद और आबाद किया। हिश के हकीकी की महताब माई हीर भी जंग के एक गांव में चूचक सियाल के यहाँ पैदा हुई, जो एक मामूली जिम्मेदार और उम्र रसीदा शख्स था। ये उलाद से इसे हजरत शाह शेर जलाल सुरख बुखारी की दुआ से नसीब हुई थी, जिनका मदफन उच्च भावलपुर में है। बच्ची का नाम इज्जत भी रखा गया, लेकिन अपनी आबादत गुजारी जियाजत और जाद तकवा के बाद अवाम उन्नास प्यार से इसे हीर के लकब से पुकारने लगे। इसके एक मुरीद और खलीफा का नाम मुराद बख्श है, जिसकी ज़ात रंजा थी। इश्क हकीकी के ये दोनों प्रस्तार भी जंग शहर में एक ही कब्र में आसूदा हैं। वारस शाह के रुमानवी शाहकार हीर रंजा का हकीकत से दूर का भी वास्ता नहीं। वारस शाह खुद भाग बरी नामी एक औरत की मोहब्बत में गिरफ्तार था। जब उनके इश्क का राज फाश हुआ तो घर वालों ने भाग बरी की शादी कहीं और कर दी, और साहिब हैसियत होने की वजह से वो लोग भी हाथ धोकर गरीब वारस शाह के पीछे पड़ गए। मोहब्बत की नाकामी के गम में डूब कर मौजू तबीयत वाले नामराद आशिक ने अपना वो शाहकार तसनीफ किया, जिसमें इसे अपने वक़्त की एक आरफा और पाकबाज खतून भी इनके कलम की जद में आकर इश्क के मिजाजी की एक लाजवाल करदार बन गई। मिर्जा साहबा का खुआंचा ड्रामा भी इसी इलाके में रूनमा हुआ। मैंने वो छोटी सी खस्ता हाल मस्जिद भी देखी है, जहाँ मुकामी रवायात के मुताबिक साहबा मिर्जा की सलामती के लिए दिन रात सरबजदूद होकर अल्लाह ताला के हजूर में दुआएं मांगा करती थी। 18,000 में मखदूम ताजुद्दीन का मजार है, जिनके बारे में आज तक मशहूर है कि चोर और डाकू हद में आकर अंधे हो जाया करते थे। इसी तरह भुवाना के नज़दीक हाफज बरखद्वार मदफून हैं, जिनके जलाल का भी आलम यह है कि चोर डाकू और मुजरम उनके मजार के दरवाज़ा की कुंडी को हाथ लगाने से डरते हैं। इसी इलाके की चोरी की वारदात पर मुशतबा शख्स की पाकदारमी के फैसले का यही तरीका है कि वो हाफज बरखद्वार की कुंडी को हाथ लगा दे। असली चोर और मुजरम हाथ नहीं लगाते, क्योंकि इस तरह की झूठी कसम हो जाती है और बावर किया जाता है कि इस पर झूठी कसम खाने वाला सख्त ज़हनी और जिस्मानी अजाब में मुबतला हो जाता है। फरवरी 1951 में जब मैं इस रंगीन ज़िला में डिप्टी कमिश्नर का चार्ज लेने यहाँ पहुँचा, तो इसका हाल इसके बेहद मुख्तलिफ था। मैं अपना वाहिद सूटकेस और बिस्तर लेकर रेलवे स्टेशन पर उतरा और एक तांगे में सवार होकर डाक बंगले आ गया, पर चंद रोज़ क्याम के बाद के लिए मेरे लिए जगह रिजर्व करवाई हुई थी। डाक बंगले के खानसामा और चौकीदार ने चुकेट कर मुझे घूरा और दोनों ने बागयाक जुबान दुकार कर कहा, जाओ जी जहाँ आए बड़े डाक बंगले में ठहरने वाले, बंगला नए डिप्टी कमिश्नर बहादुर के लिए रिजर्व है। जी मैं तो आया कि इन्हीं बता दूं कि मैं ही यहाँ का नया डिप्टी कमिश्नर हूँ, लेकिन खान साहब और चौकीदार के तेवर देखकर मुझे ऐसा करने की जरूरत नहीं हुई। मैंने किसी कदर लज्जाजत से खान साहब से पूछा कि क्या मैं यहाँ से एक टेलीफोन कर सकता हूँ, कहाँ करना है। खान साहब ने धमकी अमेज़ लेजे में पूछा, डीसी साहब को करना है, मैंने कहा। खान साहब और चौकीदार ने जोर का कहकर लगाया जिसमें कूट कूट कर भरा हुआ था कि मुंह और मसूर की दाल। अखीर मजीद मिन्नत समाजत वाली उन्होंने डीसी के पीए अल्लाह जिता साहब के साथ फ़ोन मिला दिया। मेरा नाम सुनकर उसने फौरन तब्दील होने वाले डीसी सरवर साहब को टेलीफोन दे दिया। आप कब आए? सरवर साहब ने हैरानी से पूछा। अभी आया हूँ। कैसे आए हैं? रेलगाड़ी से, मैंने वजाहत की। स्टेशन से कैसे आए हैं? उन्होंने पूछा। तांगे पर, मैंने जवाब दिया। ला हौल वला कुव्वत, सरवर साहब ने फरमाया। भाई साहब खैर खबर तो दे दी होती, हम लोग स्टेशन पर आपका शानदार इस्तकबाल करते। अब कुछ लोग गिला करेंगे कि आपके इस्तकबाल के अजाब से क्यों महरूम रखा। चंद लम्हों बाद सरवर साहब तशरीफ ले आया। उनके साथ ही नज़ारत के अमले का एक जमे गफीर भी आ होल हुआ। सब लोग मेरा सामान डाक बंगले में सजा कर रखने के लिए मजतरब थे, लेकिन मेरे सामान में सिर्फ एक मामूली सा सूटकेस और बिस्तर देखकर सब मायूस हो गए। सरवर साहब भी, सरवर साहब अच्छे आदमी थे। उनके मतलब मशहूर था कि मुसलमान मुजरमों को सजा देने से पहले वो उनसे दुआ कनूत सुना करते थे। अगर किसी ने ठीक सुना दी तो वो तो सजा में मुनासिब तख़फीफ़ कर देते थे, गलत सुनाने पर सजा बढ़ा दी जाती थी। सफ़ा नंबर 307, डिप्टी कमिश्नर की डायरी, चार्ज। मैंने अपने ज़िले का चार्ज तो बाद में संभाला। सबसे पहले दफ्तर के नाज़र ने बानफ्स नफीस खुद मेरा चार्ज ले लिया। नाज़र साहब से मेरी पहली मुलाकात कुछ गैर रस्मी तौर पर हुई। मुझसे ज़्यादा उन्होंने मेरे सामान का जायज़ा लिया। मेरे साथ महज एक सूटकेस और एक बिस्तर बंद को देखकर वो कदर मायूस हो गए। ज़ाब्ता की रोह से डिप्टी कमिश्नर के आमद से पहले उनके बैरे और खान सामने को आना चाहिए, उसके बाद उनके सामान की वैगन और मोटर कार आनी चाहिए, फिर साहब बहादुर खुद तशरीफ लाएं और उनके जल्लों में अगर चंद कुत्ते और कुछ घोड़े भी हों तो ऐन शान शयान है। नाज़र साहब की मैयत में एक कार, दो बड़े ट्रक और कोई दर्जन भर वर्दी पोश लोग थे। कार उन्होंने शहर के एक रईस से तलब की हुई थी, ट्रक मकामी ट्रांसपोर्ट कंपनी ने पेश किए थे और वर्दी पोश लोग दफ्तरों के चपरासी और चौकीदार थे। सामान की तरफ से मायूस होकर नाज़र साहब ने मुझे हर दीगर कार लाइका से सियाज फरमाने की हिदायत की। मैंने उनका शुक्रिया अदा किया और वादा किया कि अगर मुझे कोई ज़रूरत महसूस हुई तो उनकी खिदमत से फ़ायदा उठाऊँगा। नाज़र साहब को रुख्सत करके मैंने डाक बंगले के बहरे से कुछ गर्म पानी की फरमाइश की। गर्म पानी का सुनकर यका यक दरवाजे पर पर्दा हिला और इसके अकब से नाज़र साहब नमदार हुए। हजूर गर्म पानी दूसरे खाने में तैयार है, उन्होंने ऐलान किया। मुँह हाथ धोकर मैंने डाक बंगले के बहरे से चाय मांगी। इस फरमाइश पर एक बार फिर नाज़र साहब पर्दा गैब से जहूर में आ गए। हजूर ड्राइंग रूम में चाय तैयार है। डाइनिंग रूम में चाय कम थी और मुर्ग ज़्यादा थे। एक काप में मुर्ग मुसलम था, दूसरी में मुर्ग रोस्ट था। एक प्लेट में चिकन सैंडविच थे, कुछ तिश्तरियाँ मिठाइयों से भरी रखी थी। दाएं बाएं पेस्ट्री के डब्बे, इन सब के दरमियान जुमला मोतरजा के तौर पर कुछ चाय भी मौजूद थी। चाय का सेट चमकदार सिल्वर का बना हुआ था। दानी पर एक मालक का नाम और पता नक्श किया हुआ था। ये बुज़ुर्ग पेशे के लिहाज से पीर, ख़ानदानी लिहाज से रईस और नस्लन सैयद ज़्यादा, चुनाचा उनके नाम के साथ ये सारी सफात चाय दानी पर कुंदा थी। डाक बंगला में मेरे सवा और कोई साहब फरोकश ना थे, लेकिन अंदर बाहर दोनों जगह खासी गैर मामूली चढ़ाई थी। नाज़र साहब की सरकर्दी में कई चपरासी और चौकीदार किसी खास काम के बगैर बड़ी मस्तदी और बदहवासी मसरूफ नजर आ रहे थे। एक तरफ बरामदे में कुछ लोग पटवारी नुमा लोग किसी नामलूम इशारे के मुंतजर बैठे थे। लाउन में बहुत से गैर सरकारी किस्म के हजरात इधर उधर मंडला रहे थे। इस सारे मजमे में सिर्फ एक था जो इस तमाम कार्रवाई से लातल्लक अलग तरह से बैठा। ये डाक बंगले का सरकारी खानसामा था। नज़ारत के अमला बोस्टी खाना पर अपना तसल्लत जमा के उसे बेदखल कर दिया था और वो एक खामोश हकारत और बेजारी के आलम में सब से एक तरफ बैठा अपना हुक्का पी रहा था। एक दो बार मैंने कोशिश की खानसामा को बुला के उसे अपने खाने के मतलब कुछ हदायत दे दूँ, लेकिन इस बार मेरे अर्दली ने मुझे यह कहकर टाल दिया कि हजूर का सारा बंदोबस्त नाज़र बाबू की तहवील में है। ये अर्दली एक नुमायाँ और रोहबदार शख्सियत का मालिक था। बड़ी बड़ी ताओदार सिंदूरी मुच्छें, तुरने वाला मुसाफा, सुरख बनात का कोट, गुलाबी पट्टी, गोल गोल चमकदार आंखें जिनमें अदब भी था और रिया भी, मकर भी था और शर भी। वो अमूमन अपनी फैली ही तोन पर दोनों हाथ रखकर गर्दन में एक तज़ीमी हम डालकर इस्तादा रहा करता था। उस जुबान में महकमा माल के अल्फाज और इस्तलाहों का खासा असर था। अगर उसकी पेटी का बिल्ला उसके असली उहदे का खमाज ना होता, उस पर बड़ी आसानी से 3000 किस्म के सरदार का धोखा हो सकता था। जो अभी बला बाअदब बला मजाजा होशियार का नारा लगाने वाला हो। शाम के वक्त मैंने सोचा कि अकेले पापियादा घूमकर शहर देखने का ये अच्छा मौका है। एक दो रोज़ बाद मेरे قومی ڈپٹی کمشنر کی مہندی لگ جائے گی اور میرے چہرے پر اس عہدے کا ٹھپر ثابت ہو جائے گا اور میرے سر پر اس کرسی کا سودا سما جائے گا. اس کے بعد مجھے اس نئے شہر کے ان گلی کوچوں کو دیکھنے کی توفیق نصیب نہ ہوگی جہاں حکام کو دعوتیں دینے والے امادین رہائش نہیں رکھتے. ڈاک بنگلہ سے نکلتے ہی میرا اردلی تیز سے قدموں میرے آگے ہو لیا. سب سے پہلے اس نے زور کا دھکا دے کر ایک چوکی دار کو میرے رستے سے ہٹایا جو نئے ڈپٹی کمشنر کی جان و مال کی حفاظت کے لیے رات کی ڈیوٹی پر حاضر ہو رہا تھا. اس کے بعد اس نے کڑک کر ایک سکا کو ڈانٹا جو میونسپل کمیٹی کے زیر اہتمام آج خاص طور پر ڈاک بنگلہ کے آس پاس پانی کا چھڑکاؤ کر رہا تھا. اگر میں اصرار کر کے اردلی کو واپس نہ کر دیتا تو وہ بے شک وہ اسی طرح ہٹا بچاؤ کر کے سارے شہر میں میرا جلوس نکالتا. اردلی تو توان پکڑا واپس لوٹ گیا لیکن تھوڑی دیر کے بعد ناظر صاحب ایک موٹر کار لیے میرے تعاقب میں نکل آئے. کار میرے عین مقابل آستہ سے کھڑی ہو گیا اور اس میں ناظر صاحب برآمد ہوئے. حضور کے سواری کے لیے موٹر حاضر ہے. میرے انکار پر انہوں نے میرے ساتھ ساتھ پیدل چلنے کی پیشکش کی. میں نے پھر دوبارہ شکریہ ادا کر کے انہیں رخصت کر کے ناظر صاحب چلے تو گئے لیکن رستے بھر مجھے یہی خدشہ رہا کہ کہیں وہ اچانک اگلے موڑ پر دست بستہ کھڑے ہوئے نظر نہ آئے. دراصل ضلع کے اندرونی نظام میں ناظر کا وجود علا دین کا درجہ رکھتا ہے. دوسری بات یہ ہے کہ اس چراغ کی روشنی زیادہ تر ڈپٹی کمشنر کے اپنے بنگلے ہی کو منور کرتی ہے. ڈپٹی کمشنر کے بورچی خانے سے لے کر کوٹ پتلون کے بٹنوں تک ناظر صاحب کی تفصیلی نظر رہتی ہے. گائے بھینس کا چارہ, گھوڑوں اور کتوں کی خوراک, چولہے کا ایندھن, گوشت, سبزی, ترکاری, بچوں کی کاپیاں اور پینسلیں, بیوی کے لیے کپڑوں کے تھان, خالص گھی, نمک, مرچ, پیاز, لہسن, چائے, چینی, یہ سب چیزیں ناظر صاحب کی وطاست سے خاص ازران نرخوں پر دستیاب ہو جاتی ہیں. ناظر کے نرخ عام بازار کے بھاؤ سے کافی ازران ہوتے ہیں اور ایک بار جب ڈپٹی کمشنر کو ان نرخوں کا چسکا پڑ جائے تو اس کی اقتصادی زندگی کا نقشہ بہت خوشگوار طور پر بدل جاتا ہے. سچ تو یہ ہے کہ یہ چسکا بیچارے ڈپٹی کمشنر کے اپنے اختیار کی بات بھی نہیں ہے. روز اول سے جس طرح ناظر صاحب ڈپٹی کمشنر کی ذاتی ضروریات پر چھائے جاتے ہیں اور جس طریقے سے وہ ان کے گھر بار کا نظام سنبھال لیتے ہیں, اس میں مسئلہ جبر و قدر کا بھی بہت کچھ ہاتھ ہے. اشائے خردنوش کے علاوہ ناظر صاحب کے مداری کے پٹارے میں اور بھی بہت سی تن آسانیاں ہیں. کمروں کے لیے دریاں, گزر خانوں کے لیے ٹپ اور نوکروں چاکروں کی چارپائیاں وہ اپنے سرکاری اسٹاف سے برآمد کر لاتے ہیں. بجلی کے فالتو پنکھے اور الماریاں دفتر کے کمروں سے اٹھوا لاتے ہیں. بیگم صاحبہ, بابا لوگ اور بورچی کا فرمائشی فرنیچر مقامی دکانوں سے معمولی کرائے پر آرتن آتا رہتا ہے. بے وقت کے مہمانوں کے لیے پکا پکایا کھانا اور صاف ستھرے بستر فراہم کرنا ان کے بائیں ہاتھ کا کھیل ہے. اگر کبھی حسن اتفاق سے شہر کی بجلی فیل ہو جائے تو وہ آنن فانن ناظر صاحب کے اسٹور سے جگمگاتے ہوئے پیٹرو میکس اور ہری کین لالٹن ڈپٹی کمشنر کے بغلے کو بکا نور بنا دیتی ہے. چنچہ ڈپٹی کمشنر کا سارا وقت بکار سرکار صرف ہوتا ہے, اس لیے ایسے چراغوں میں عموماً سرکاری تیل ہی جلایا جاتا ہے. پداش خیر, انگریزوں کے زمانے میں ایک ڈپٹی کمشنر ولایت سے تازی تازی شادی کر کے واپس آئے. ناظر صاحب نے عرض کیا, ہمارے یہاں رسم ہے کہ جب نئی نویلی دور گھر میں قدم رکھے تو اس کی نیک شگونی کے لیے اس کے سر پر صدقہ اتارا جاتا ہے. چنانچہ وہ دونوں میاں بیوی ایک کمرے میں بٹھا دیا گیا اور نظارت کے اہلکاروں اور چپراسیوں کی ایک طویل قطار کپڑے کے تھان اٹھائے ان کے سامنے سے گزرنے لگی. صاحب بہادر ہر تھان کو ہاتھ سے چھوتے تھے, پھر اسے میم صاحب کے سر پر تین مرتبہ گھمایا جاتا تھا اور اس عمل کے بعد وہ تھان سیدھا بزدار دکان پر واپس پہنچ جاتا تھا. اس طرح کپڑوں کی ایک بوری پوری دکان نئی دلہن کے سر سے نچھاور کی گئی. شام کے وقت نظارت کے زیر اہتمام کے چہری اور کوٹھی کی عمارتوں پر چراغاں کیا گیا اور اس کے بعد ناظر صاحب ڈپٹی کمشنر کے یہ چھت پر بیڈ روم کے روشن دان کے ساتھ چھپ کر بیٹھ کر کھانے پینے سے فارغ ہو کر جب میاں بیوی اجلا روسی میں داخل ہوئے تو عین مناسب موقع پر ناظر صاحب نے کھڑے ہو کر ایک نعرہ لگایا اور باہر لان میں چھپا ہوا بینڈ بڑے اہتمام سے انگلستان کا قومی ترانہ بجانے لگا. اگرچہ انتظامی قابلیت کا ایسا بلند معیار آج کل دیکھنے میں نہیں آتا, پھر بھی فرض شناز ناظر اپنے عہدے کی درخشاں روایات کو زندہ رکھنے کی ہر ممکن صحیح کرتا ہے. ایک روز محکمہ مال کے ایک بہت بڑے افسر دورے پر آئے تھے. ان کے ساتھ کچھ سات آدمیوں کا عملہ تھا, دو چپراسی, ایک ڈرائیور, ایک پی اے, ایک نائب تحصیلدار, دو پٹواری, اے بڑے صاحب ڈاک بنگلہ میں فروغ کش ہوئے. نائب تحصیلدار اور پی اے صاحب کے لیے چوبداری نصب ہو گئی. پٹواریوں کو خود ناظر صاحب نے اپنے ہاں مہمان ٹھہرایا اور باقی لوگ شاگرد پیشوں میں سما گئے. دن کے قیام کے بعد بہادر صاحب نے حسب معمول بل طلب کیا. ناظر صاحب نے جو بل پیش کیا اس کی تفصیلات کچھ یوں تھی: مرغی 4 روپے 5 آنے, گوشت 5 سیر 1 روپیہ 13 آنے, سبزی छः आने तीन पाई, दूध आठ से एक रुपया आठ नौ आने, चाय चीनी आठ आना छः पाई, मुतफर काग एक रुपया दो आने, कुल मिजान सात रुपया ग्यारह आना नौ पाई। एक ज़माना था कि इस किस्म के दौरों पर बिल मांगना या बिल पेश करना नाकाबिले तसव्वुर था, लेकिन अपनी नज़्म व नस्क में दयानतदारी को फ़रोग देने के लिए हुकूमत ने बड़ी सख्त तकीदी हदायत जारी कर रखी थी कि हर अफसर अपने दौरे के बाद अपने अखराजात का बिल पूरा अदा करेगा। इस बिद्दत को निभाने के लिए नाज़र साहब ने जो सहूलतें पैदा कर रखी थी उन पर बेसाख्ता दाद न देना बड़ी बेइंसाफ़ी होगी। ज़ाब्ता की पाबंदी के लिए हर बिल के साथ कसाब किज्जड़ ग्वाला वगैरह की रसीदें दस्तखती भी मुनसरत होती हैं ताकि संद रहे और नागवानी मुसीबत के वक्त काम में आए। डिप्टी कमिश्नर के लिए दरोगा मंडी के फ़राइज़ अंजाम देने के अलावा नाज़र साहब की जिम्मेदारी में ऐसे भी काम थे जो बहज बरकार सरकार अंजाम देते थे। ज़िला के निज़ाम में नज़ारत खाना एक मकड़ी के जाले की तरह फैला होता है। अदालतों के समन नज़ारत के ज़रिए पहुँचाए जाते हैं। गवाहों का भत्ता नाज़र के ज़रिए अदा होता है। वज़ीरों के जलसों और जुलूसों का अहतमाम नाज़र करते हैं। ईद मिलाद और यौम इस्तक़लाल पर झंडियाँ और झंडे उनके ज़रिए लगाए जाते हैं। सैलाब के मौके पर रज़ाकारों का खाना वो फ़राहम करते हैं। वबाओं में लावारिस लाशों के कफन वो बनवाते हैं। तबादले पर अफसरान का सामान वो पैक करवाते हैं। गर्मियों में खस की टट्टियाँ उनके हुक्म से लगती हैं। सर्दियों में दफ्तरों और घरों के आतिशदान उनकी तवज्जो से गर्म होते हैं। जो मजिस्ट्रेट या हलकार एक दफ़ा नाज़र की नज़र से गिर जाए उनके लिए ज़िंदगी की बहुत सी रंगीनियाँ फिल फौर सलब हो जाती हैं। आज़ादी के बाद नाज़र के अख्तियार में तो कोई ख़ास तब्दीली वाक़िया नहीं हुई, लेकिन उनके उलझन में कुछ इजाफा ज़रूर हो गया है। एक तो बिलों की अदायगी का मसला है, जो नर्क वो खूब सोच विचार के लगाते हैं उनकी गिरानी पर तो किसी अफसर को शिकायत का मौका नहीं मिल सकता। लेकिन एक तफ्तीश जो नाज़र को अक्सर सताती रहती है वो ये है कि कहीं कोई माई का लाल इन कीमतों को गैर मामूली अर्जानी पर बहस ना छेड़ दे। अल्हम्दुलिल्लाह के अक्सर बेशतर नाज़र साहबान को ऐसा कोई ना खुशगवार हादसा पेश नहीं आया। नाज़र साहब की दूसरी उलझन ज़्यादा तफ्तीशनाक है। अंग्रेज़ी राज की बरकतों में एक ख़ास बरकत यह भी थी कि पहले हर डिप्टी कमिश्नर अपने ज़िले में तीन चार बरस जम के रहता था। नाज़र साहब दिल जमी से खिदमत करते और तबादले पर जाते वक्त डिप्टी कमिश्नर साहबान अपने फालतू फर्नीचर का अच्छा खासा हिस्सा नाज़र को बतौर यतिया मरम्मत फरमा दिया करते थे। लेकिन आज़ादी के बाद हालात गर्दगुरू हो गए। अव्वल तो साल भर में एक एक या दो दो बसा अवकात तीन तीन डिप्टी कमिश्नर बदलते हैं और उन पर तर्रा यह है कि जो डिप्टी कमिश्नर जाता है उसके सामान के साथ नज़ारत के पंखों मेज़ों और कुर्सियों की एक तादाद भी सवन गैब हो जाती है। सफ़ा नंबर 313 डिप्टी कमिश्नर की डायरी दरवन खाना। मोसन इत्तफाक से ICS के बारे में एक ऐसा पुराना किताबचा दस्तयाब हो गया जिसे बजा तौर पर हदायतनामा डिप्टी कमिश्नर इन कहा जा सकता है। यह किताबचा 1899 में अंग्रेज़ डिप्टी कमिश्नर ने मरतब किया था। इसमें काम काज के रहने सहने के वो सब अदाब तफसीलन दर्ज हैं जिन पर हर डिप्टी कमिश्नर को कारबंद रहना लाजम है ताकि रईयत पर अपने हाकम का वक़ार खातर ख्वाह कायम रहे। इन हदायत की रोह से डिप्टी कमिश्नर के ज़ाती अमला में मदरजा दर स्टाफ का होना ज़रूर होना चाहिए। बहरा एक बटलर एक खानसामा एक बड़े खानों के मौके पर दो मजीद बोर्चियों की गुंजाइश रखना मुनासिब है। खिदमतगार एक सब बरदार एक कुत्तों की खिदमत के लिए साइस दो मसालची एक हमाल एक आया एक हुक्का बरदार एक धोबी एक दर्जी एक भिश्ती एक माली एक नाई एक दूध वाला एक महत्तर एक पंखा कुल्ली तीन पट्टादार चपरासी पाँच। ये 1899 की बात है जब मलका का राज था और सल्तनत बरतानिया का आफ्ताब तुलू होने के बाद गुरूब नहीं हुआ करता था। उस ज़माने में डिप्टी कमिश्नर लोग उबला हुआ पानी पीते थे, फलों को लाल दवाई में भिगो कर खाते थे। जून जुलाई में लोग के असरात से बचने के लिए दोपहर के वक्त गर्म फलालीन की कमीज पहनते थे और मच्छरों से हिफाजत के लिए सरे शाम लंबे दस्ताने और फुल बूट चढ़ा लेने का फैशन आम था। मेम साहब साल का आधा हिस्सा पहाड़ पर और आधा वलायत में बसर करती थी। बाबा लोग वलायत में पैदा होते थे और पुलिस लाइन में राइडिंग सीखने के लिए कभी कभी गर्मियों की छुट्टियाँ डैडी अब्बा के पास गुजारने आया करते थे। डिप्टी कमिश्नर और दीगर बड़े साहब लोगों के घरों और में आम तौर पर नौकरों का एक पूरा लश्कर हुआ करता था। नौकरों में हुक्का बरदार का एक खास मनसब था। इन दिनों में अभी सिगरेट और सिगार आम नहीं हुए थे, अलबत्ता पाइप پیے جاتے تھے، لیکن جہاں کمپنی بہادر نے ملکہ معظمہ کے لیے ہندوستان کا ملک چھوڑا، وہاں سفید فام مائی باپوں کو وراثت میں تصدیف کی گئی۔ یہ رواج تقریباً 20ویں صدی کے شروع تک خاصا عام تھا۔ انگریز افسروں کے گھروں میں بڑے بڑے بنکے اور سجیلے حکا رہا کرتے تھے۔ حکا میں پانی بھی گلاب عرق ملا کر استعمال ہوتا تھا، اور جب صاحب کوچ پر لیٹ کر حکا پیتے تھے تو ایک خادم نلکی تھام کر کھڑا رہتا تھا، اور حکا بردار ایک تانبے کی ہوکنی سے برابر پھونکے مارا کرتا تھا۔ بڑی بڑی دعوتوں میں ہر افسر کے ساتھ ایس کا حکا بردار بھی آیا کرتا تھا۔ کھانے کے بعد خانہ برداروں کا جلوس حکا اٹھائے کمرے میں داخل ہوتا تھا۔ ہر حکا بردار اپنے آقا کے پاس حکا جما کے دست بستا جاتا تھا۔ حکوں کی نشست بڑے رکھ رکھاؤ اور سلیقے سے جمتی تھی، اور کسی دوسرے کے حکے کے نلی کے اوپر سے انتہائی بے ادبی اور گستاخی سمجھا جاتا تھا۔ حکے کی لت میموں کو میں بھی عام تھی۔ وہ حکوں کی لمبی لمبی رنگ پر دار نلیوں کو اپنی کمر کے گرد سپریوں کی طرح لپیٹ کر بڑے ٹھاٹ سے بیٹھ کر حکا نوش فرمایا کرتی تھی۔ حکوں میں الائچی، کاست، زعفران اور سونے کے ورق ملائے جاتے تھے، اور ولایت میں ان میموں کی مائیں اور چچیاں فخر اور استجاب سے اپنے اپنے ہمسایوں کو بتاتی تھیں کہ ہندوستان میں ہماری صاحبزادیاں سونا پھونکتی ہیں اور اس سے کھیلتی ہیں۔ اگر ڈپٹی کمشنر کی بیوی کسی کی عزت افزائی کرنا چاہتی ہے تو وہ اسے اپنے حکے سے دو چار کش لگانے۔ اس کے مقابلے میں سیشن جج کی بیوی بھی بڑھ چڑھ کر اپنے حکے کی نمائش کیا کرتی تھی۔ ان دونوں بیویوں کو بڑے زوروں کی چشمک رہا کرتی تھی، لیکن ٹھاٹ باٹ، روب داب اور تن تنے میں عموماً ڈپٹی کمشنر کی بیوی کا پلہ ہی بھاری رہتا تھا۔ سیشن جج کی بیوی کے قدم تو اسی وقت جمکتے تھے جب ڈپٹی کمشنر منجرد ہوتا تھا۔ کنوارے ڈپٹی کمشنر عام طور پر اپنے لیے باقاعدہ مقامی حرم قائم کرتے تھے۔ شولہ پور میں ایک تاریخی ڈپٹی کمشنر گزرے، ان کا نام میڈرڈ ٹیلر تھا۔ آپ کے حرم میں 62 عورتیں تھیں، ان میں سے ایک 15 سالہ مرہٹا لڑکی تھی، جس کی سب سے بڑی خصوصیت یہ تھی کہ وہ صاحب بہادر کی آنکھوں بڑی مہارت سے ملا کرتی تھی۔ باگل پور میں مسٹر سینڈریز ایک سیشن جج تھے۔ ان کی بیوی نے قدم قدم پر کلیکٹر کی بیوی سے بڑے بڑے مارکے جمائے۔ مقابلہ تو دل نتوا نے خوب کیا، لیکن کلیکٹر کی بیوی آخر کلیکٹر کی بیوی تھی، جیت اسی کی ہوتی تھی۔ تنگ آ کر مسز سینڈریز نے سیشن جج کا جھنڈا سر بلند کرنے کے لیے ایک اچھوتی تجویز نکالی۔ اس نے جج صاحب کی عدالت میں ایک پیپل کے پرانے دست کے اوپر قائم کر دی، ایک مضبوط تنے پر سیمنٹ کی چوکی بنا دی، اس پر مخملی تکیہ رکھے۔ کیا اب ہر روز جج صاحب اس نشست پر بیٹھ کر اپنا اجلاس کرنے لگے؟ ایک قریبی شاخ پر پیشکار صاحب بیٹھتے تھے، کسی ٹہنی پر ملزم ٹنکا ہوتا تھا، کسی پر گواہ، البتہ وکیل صاحبان کو زمین پر کھڑا ہو کر بحث کرنے کی اجازت تھی۔ اگر ڈپٹی کمشنر کی بیوی اب بھی اپنی ہار نہ مانتی تو غالباً اس کے شوہر کو اپنا دفتر کھجور کے پیڑ پر کھولنا پڑتا۔ پرانے زمانے میں ایک صاحب مسٹر سونو ڈگر اس برہم پور گنجام کے ڈپٹی کمشنر تھے۔ ان کو اور ان کی میم صاحبہ کو تراکی کا بے شوق تھا۔ ضلع میں ایک بہت بڑی چلکا لیک نامی جھیل تھی، اس میں ایک چھوٹا سا جزیرہ تھا۔ ڈپٹی کمشنر نے وہاں پر ایک خوبصورت کمرہ تعمیر کروا لیا۔ ہر صبح میاں بی بی تیار کر وہاں چلے جاتے، صاحب بہادر تو بیئر پی کر سوئے رہتے، اور میم صاحب ان کی فائلوں سے کاغذی ناو بنا کر اپنا جی بڑھایا کرتی۔ ہوتے ہوتے سارے کا سارا دفتر غرق میں ناب ہو گیا۔ انجام کر لیفٹیننٹ گورنر نے فوج کے دستہ بھیج کر میاں بی بی کو ان کے حسین جزیرے سے برآمد کیا۔ ڈپٹی کمشنروں کی یہ تاریخی جنس اب بالکل نایاب ہے، وہ پچھلے شہانہ ٹھاٹ واٹ بھی اب قائم نہیں رہے۔ نوکروں چاکروں کا ہجوم اب گھٹتے کرتے تقریباً مفقود ہو رہا ہے۔ اب ڈپٹی کمشنر کے عملے کا ایک اردلی احتیاطاً موٹر ڈرائیوری سیکھ رکھتا ہے، اور دوسرا اردلی کھانا پکانے کی تربیت حاصل کر لیتا ہے، اور نظارت کے کچھ چپراسی وقتاً فوقتاً بیروں اور خدمت گاروں کی ڈیوٹی کے لیے بھی آمادہ رہتے ہیں۔ شروع شروع میں ان اردلیوں اور چپراسیوں نے یہ اضافی ٹریننگ محض حافظ متقدم کے طور پر لینا شروع کی تھی، لیکن رفتہ رفتہ ڈپٹی کمشنر کی کار، کچن اور بنگلہ چلانا ان کا پتائشی حق بنتا جا رہا ہے۔ اب اگر کوئی ڈپٹی کمشنر اپنے ساتھ خان سامہ یا ڈرائیور لے آئے تو مقامی عملہ اسے اپنی حق تلفی سمجھتا ہے۔ اگرچہ آج کل ڈپٹی کمشنروں کو پچھلے زمانے والے جہانگیری ٹاٹ میسر نہیں ہے، لیکن ان کی بیویوں میں نور جہاں کی روح اکثر بیشتر حلول کرتی رہتی ہے۔ انگریزوں کے بعد ہمارے سیشن جج صاحبان کی بیگمات نے ڈپٹی کمشنر کی بیوی کے ساتھ رقابت کا میدان تقریباً خالی کر دیا ہے، لیکن اب یہ خلاص کپتان پولیس کی بیوی بڑی کامیابی سے پورا کرتی ہے۔ ڈپٹی کمشنر کی بیوی اپنے آپ کو ضلع کی خاتون اول سمجھتی ہے، لیکن تھانے داروں، ہیڈ کانسٹیبلوں اور عادی بازوں کی بیویاں ہمہ وقت ایس پی کی بیوی کو احساس دلاتی رہتی ہیں کہ تمہارا میاں بھی تو ضلع کا برابر کا مالک ہے، پولیس کا سہارا نہ ہو تو ڈپٹی کمشنر کی مجال ہے کہ بنگلے میں باہر قدم رکھ سکے۔ ڈپٹی کمشنر کی بیوی کہتی ہے کہ لو مینڈی کو بھی زکام ہوا، یہ منہ اور مسور کی دال، کپتان پولیس ہے تو بیوی کے لیے ہوگا، وردی پہن کر سلوٹ تو میرے میاں ہی کو کرتا ہے۔ اس سلسلے میں مجسٹریٹ صاحبان، وکیلوں، تحصیلداروں، میونسپل کمشنروں اور ممبران ڈسٹرکٹ بورڈ کی بیگمات بڑی شد و مد سے ڈی سی کی بیوی کی تائید کرتی ہیں۔ اب ضلع میں خواتین کی سرگرمیاں دو متوازی خطوط پر چلنے لگی ہیں، اگر وہاں پر کوئی انجمن خواتین ہے تو وہ دو حصوں میں بٹ جاتی ہے۔ لڑکیوں کے اسکول تقسیم انعامات کے لیے دو دو جلسے منعقد کرتے ہیں، یتیم خانوں کی تقریبات تعداد میں دگنی ہو جاتی ہیں، میلاد شریف کی محفلیں بھی دونوں بیویوں کی صدارت میں الگ الگ منعقد ہوتی ہیں، روساؤں ذمہ داروں کی بیویاں اکثر دونوں قسم کی تقریبات میں شرکت کرتی ہیں اور صبح تفیق اس متوازی ماحول کو تقویت پہنچاتی رہتی ہیں۔ بیویوں کی یہ چپلکش آستہ رفتہ رفتہ نوکروں میں سرایت کرنے لگی اور ڈپٹی کمشنر اور کپتان پولیس کے بہروں خانساموں آئیوں اور چپراسیوں میں بڑے زور سے ٹھن جاتی ہے۔ بازار میں ڈپٹی کمشنر کا حجاب کپتان پولیس کے حجام دھوم سماتا ہے اور ایس پی کا قصاب ڈپٹی کمشنر کے قصاب کو تانے دیتا ہے۔ اگر یہ تقریبات ان بیویوں کے شوہر وہاں پر اثر انداز ہونا شروع ہو جائیں تو ضلع بھر میں خانہ جنگ کا سماں بن جاتا ہے۔ مجسٹریٹ صاحبان پولیس کے مقدمات پے در پے خارج کرنا شروع کر دیتے ہیں اور تھانے دار مجسٹریٹوں کے خلاف بیانات جمع کرنے لگتے ہیں۔ مسموم فضا میں اگر کوئی پن پتا ہے تو وہ شہر کے گنڈے اور عادی مجرم ہوتے ہیں، کیونکہ دونوں پارٹیوں کے کارکن ان کی مداخلت سے مستفید ہونے کی ہر ممکن سعی کرتے ہیں۔ بھلے وقتوں میں ہمیشہ ڈپٹی کمشنر کا پلہ بھاری رہا کرتا تھا، کیونکہ قانون نے ضلع کا بڑا حاکم اسی کو تسلیم کیا ہے۔ یوں تو قاعدے کی روح سے اب بھی کپتان پولیس ڈپٹی کمشنر کے متحد ہوتا، لیکن اب جمہوریت کا دورہ ہے۔ جمہوری نظام کی برکتوں میں سب سے بڑی برکت الیکشن ہے، کبھی میونسپل کمیٹی کی الیکشن، کبھی ڈسٹرکٹ بورڈ کی الیکشن، کبھی اسمبلی کے انتخابات، ہر وقت ایک نہ ایک الیکشن کا ہنگامہ گرم رہتا ہے۔ ان ہنگاموں میں امن عامہ کو جو خطرات لاحق ہوتے ہیں وہ کسی صاحب بصیرت کی نظر سے پوشیدہ نہیں ہیں۔ ان خطرات کی رو سے روک تھام کے لیے ہمیشہ پولیس ہی خوش اسلوبی سے کام آتی ہے، چنانچہ ارباب سیاست بھی عام طور پر پولیس کپتانوں کی خوشنودی برقرار رکھنا کراہ مسلط سمجھتے ہیں۔ نتیجے کے طور پر مقامی تنازعوں میں فتح کا سہرا سپرینٹنڈنٹ پولیس ہی کے سر رہتا ہے اور ڈپٹی کمشنر اپنا سا منہ لے کر تبدیل ہو جاتا ہے یا طویل رخصت پر ودا ہو جاتا ہے۔ خدا کے فضل و کرم سے میں فی الحال بیوی کی نعمت سے محروم ہوں، میرے ایس پی کی بیوی بھی پردے کی پابند ہے، اس لیے ہمیں اس داخلی نزاع کا مسئلہ درپیش نہیں آتا۔ اگرچہ میری بیوی نہیں ہے، لیکن جس بنگلے میں رہتا ہوں اس میں ایک چھوڑو دو دو بیویوں کی گنجائش ہے۔ کوٹھی کی پشت پر ایک وسیع صحن ہے، اس میں ایک کچی دیوار کھینچ کر اسے دو حصوں میں منقسم کیا ہوا ہے، کیونکہ میرے ایک پیش روبا یک وقت دو بیویوں کے خاوند تھے۔ اللہ کے فضل سے دو صحن بھی کافی وسیع ہیں۔ مجھے اطمینان ہے کہ اب کوئی صاحب یہاں چار بیویاں لے کر آئے گا تو اس کا اس کوٹھی میں گزارا بھی بڑی سہولت سے ہو جائے گا۔ صفحہ نمبر 319، ڈپٹی کمشنر کی ڈائری، الیکشن۔ مہینے بھر سے سارے صوبے میں تبادلوں کا ہیضہ سا پھوٹ پڑا تھا، ڈپٹی کمشنروں کے تبادلے ہو رہے تھے، تحصیل داروں اور تھانے داروں کی تبدیلیاں زوروں پر تھی، سیاست کی بساط پر افسروں اور اہلکاروں کے مہرے کی چابک دستی سے سجائی جا رہے تھے، کیونکہ الیکشن کی شطرنج شروع ہونے والی تھی اور اس کھیل پر وزیروں اور وزارتوں نے سر دھڑ کی بازی لگا رکھی تھی۔ اسی زمانے میں زیادہ اناج اگاؤ کی مہم بھی اپنے جوبر پر تھی اور افزائش غلہ کے سلسلے میں کمشنروں، ڈپٹی کمشنروں میں پولیس کپتانوں اور محکمہ مال، محکمہ زراعت، محکمہ جنگلات اور محکمہ سول سپلائی کے جملہ افسروں کی ایک اعلیٰ سطح کی کانفرنس صوبائی دارالحکومت میں طلب کی گئی تھی۔ فضیلت میں آپ چیف منسٹر اور جملہ عزت ماب منسٹر صاحبان نے خاص طور پر اس کانفرنس کو اپنے قدوم منمت سے سرفراز کیا۔ چیف منسٹر نے اناج کی فضیلت اور کیمیائی کھادوں کی برکتوں پر ایک برجستہ تقریر کی، وہ جو لکھوا کر لائے تھے۔ اس کے بعد انہوں نے اخلاقیات پر کچھ کلمات خیر فل بدیہ واز فرمایا اور برسربیل تذکرہ الیکشن کے دوران ری ملازمتوں کو شدید طور پر غیر جانبدار اور بلند کردار رہنے کی تلقین کی۔ حضرات چیف منسٹر نے مربیانہ سرپرستی کے انداز میں سنجیدگی سے کھنگار کر کہا، یہ الیکشن آپ کی ایفیشنسی کی آزمائش ہے، ہاں اگر آپ نے اپنے فرائض با عنوان شائستہ انجام دیے تو سمجھیے آپ کامران ہیں، ورنہ چیف منسٹر کے چہرے پر رموز سلطنت کی خشونت نمودار ہوئی، ورنہ حکومت اپنا فرض پورا کرنے میں بالکل نہ کرے گی، اگرچہ وہ کتنا ہی تلخ کیوں نہ ہو۔ فرائض منصبی کی اس تلخ گتھی کو وزیر صاحبان کے نوکن تدبیر نے کھول کے رکھ دیا۔ جب زیادہ اناج گاؤں کی اس اجلاس میں اپنا اہم ایجنڈا پورا کر چکی تو ہر عزت ماں وزیر نے اپنے اپنے علاقے کے ڈپٹی کمشنر کے کاندھے پر دست شفقت رکھ کے الگ لے گیا اور اس کے حوالے سے ایک بنی بنائی لسٹ فہرست کر دی، جس میں تفصیل یہ درج تھا کہ کون سے علاقے کون سا امیدوار عوام کی حق نمائندگی پوری ادا طرح ادا کرنے کا اہل ہے اور کون کون سے امیدوار کو ہر قیمت پر ناکام باعث سے ثواب ثابت ہوگا۔ ڈپٹی کمشنر صاحبان نے دل و جان سے کاغذ کے بنے ہوئے یہ جھلو اپنی جیب میں ڈال لی۔ عام زندگی جھلو گھمانا مداریوں کا کسب ہے، جادو کی یہ چھڑی گھما کر مداری تھیلے خالی تھیلے سے زندہ کبوتر اور بند ٹوکروں سے لگے ہوئے پیڑ برآمد کرتے ہیں، لیکن جب یہ جھلو الیکشن کے موقع پر ڈپٹی کمشنر کے اشارے سے گھومتا ہے تو اس کی ہتھیلیوں پر سرسوں کے کھیت کے کھیت جم جاتے ہیں۔ پولیس کی حفاظت میں مقفل طے خانوں کے کواڑ سم سم کے جادو سے واہ ہو جاتے ہیں، لوہے کی سر بمہر صندوقچیاں ٹوٹ جاتی ہیں اور نااہل امیدواروں کے نام پڑے ہوئے ووٹ تناسخ ارواح کے اصول پر لائق فائق امیدواروں کے بکسوں میں منتقل ہو جاتے ہیں۔ جھلو ووٹوں کی جعلی پرچیاں بنوا دیتا ہے، اسی جھلو کے فیض سے ووٹوں کی تعداد ووٹروں کی تعداد سے زیادہ بڑھ جاتی ہے اور اسی جھلو کی برکات کا نزول ہے کہ افسروں کی ترقیاں ہوتی ہیں اور ان کے تبادلے رکتے ہیں اور ان کے عزیزوں رشتہ داروں اور توفیلیوں کو نوکریاں اور امپورٹ پرمٹ ملتے ہیں۔ الیکشن کا کاروبار بلیک مارکیٹ سے زیادہ وسیع اور دستے غیب سے زیادہ تلسماتی ہے۔ 2.5 لاکھ کی میں سے صرف 1 مائی کا لال منتخب ہوتا ہے۔ بے زبان کاشتکاروں مزاروں مزدوروں کی یہ آبادی کئی مربع میل کے رقمیں پھیلی ہوئی ہے، یہاں نہ زیادہ ریڈیو ہے نہ اخبار پڑھتے جاتے ہیں نہ اور یوں بھی آمد و رفت کے وسائل بیل گاڑیاں چھکڑوں اور مسافروں سے اٹا اٹ بھری ہوتی ہیں، اکا دکا بسوں سے آگے نہیں بڑھے۔ ایک عام سادہ سیدھا سادہ امن پسند دیہاتی شادی غمی اور دیگر بلائے ہائے ناگوانی کی مجبوریوں کے علاوہ یوں ہی خام خواہ وسیلہ ظفر کی صعوبتوں کو برداشت کرنے کا عادی نہیں ہوتا۔ عوام جو گاؤں گاؤں کریا کریا بکھرے ہوتے ہیں، ذاتی ماحول اپنے آس پاس کے چند ہمسایوں اور اپنے دکھ درد کے ساتھیوں کے علاوہ باقی دنیا سے نہ تو نہ شناسا ہیں، اس قسم کی شناسائی پیدا کرنے کے وسائل ان کو میسر ہیں۔ 2.5 لاکھ گڈریوں میں چھپا ہوا ایک لال ڈھونڈنا جو ان کی نمائندگی کا حق ادا کر سکے ہرگز ہرگز ان کے بس کا روگ نہیں ہے۔ چنانچہ عوام کے نمائندوں کا چناؤ اکثر لاہور پشاور حیدرآباد کراچی اور ڈھاکہ کے شہروں میں بیٹھ کر ہے۔ سیاسی پارٹیوں کے دفاتر اسمبلی حالوں حکومت کے ایوانوں میں پس پردہ سودا ہوتا ہے، ٹکٹ دینے اور حاصل کرنے پر تن من دھن کی بازیاں لگتی ہیں۔ قرآن شریف کے صفوں پر وفاداری کے حلف نامے تحریر ہیں، پرانی دشمنیاں موقوف نئی دشمنیاں شروع ہو جاتی ہیں۔ امپورٹ ایکسپورٹ کے پرمٹوں کا بازار گرم ہوتا ہے، ٹرکوں اور نئی بسوں کے روٹ پرمٹ جاری ہوتے ہیں، عدالتوں میں چلتے ہوئے سنگین مقدمات داخل دفتر ہوتے ہیں، نئے الزامات اور نئے مقدموں کی مثلیں کھل جاتی ہیں۔ ڈپٹی کمشنروں پولیس کپتانوں مال افسروں مجسٹریٹ تحصیلداروں تھانے داروں گردواروں پٹواریوں نمبرداروں زمینداروں گما کشتوں سنتکاروں بڑے بڑے تاجروں کے زیر سایہ الیکشن کے جھلو بڑی سراعت سے چلنے لگتے ہیں۔ وہ ووٹروں کو بھیڑ بکریوں کی طرح ہانک ہانک کر پیدل یا چھکڑوں میں یا ٹرکوں میں لاد لاد کر پولنگ بوتھ پہنچایا جاتا ہے تاکہ آزاد مملکت کے آزاد شہری اپنا جمہوری حق ادا کرنے کے لیے کاغذ کی پرچیاں اس صندوقچی میں ڈال آئیں جس پر لاہور پشاور کراچی یا ڈھاکہ کی خوش نودی کی مہر پہلے ہی ثابت ہو چکی ہے۔ اگر ماحول سازگار ہے تو پرچیاں ڈالنے کے فوراً بعد جملہ ووٹروں کو آزاد کر کے بیچاروں مددگار چھوڑ دیا جاتا ہے، جس طرح اور جس طرف ان کے سینگ سمائیں وہ بڑی خوشی سے تشریف لے جا سکتے ہیں، ورنہ اگر مقابلہ سخت ہے تو ووٹروں کو ایک وقت کھانا اور ان کے سربراہوں کو نقد نذرانہ دے کر باسعد عزت و احترام رخصت کر دیا جاتا ہے۔ جمہوریت کے اس مضحکہ فیس ڈھونک میں بعض ووٹروں کو اکثر اتنا بھی معلوم نہیں ہوتا کہ جس حق میں اس نے اپنی پرچی ڈال لی ہے وہ انسان ہے یا تار کا کھمبا۔ جب پاکستان بن رہا تھا تو کانگریس کے مقابلے میں جنگ آزادی کو فروغ دینے کے لیے قائد اعظم نے اپیل کی تھی ہر مسلمان صرف اس کو ووٹ دے جس پر مسلم لیگ کا لیبل لگا ہوا ہو، خواہ وہ بجلی کے تار کا کھمبا ہی کیوں نہ ہو۔ مسلمان عوام نے اپنے محبوب رہنما کا ارشاد سر آنکھوں پر چن لیا اور چن چن کر ایسے تار کے کھمبوں کو جی بھر کے ووٹ دیے کہ پاکستان بن بھی گیا اور حکومت چل بھی پڑی ہے، حالات معمول پر آ بھی گئے، لیکن یہ تار کے کھمبے بدستور اپنی جگہ استزادہ رہی۔ زمین جنب نہ جنب گل मुहम्मद, हत्ता के खम्भों के तार उलझ उलझ कर झंझना झंझना कर टूटने लगे। बिजली के बल्ब फ्यूज़ हो गए, नूर की जगह जुलमत छाने लगी, मार्शला की रेत वजूद में आ गई। एक इलाके के चंद खाते पीते तलीम याफ्ता नौजवानों ने फैसला किया कि वो आइंदा इलेक्शन के मौके पर किसी किस्म के झुल्लू के दामे फ्रेज में गिरफ्तार ना होंगे, बल्कि राय आमा को आज़ाद और बेकाना तौर पर असरअंदाज करने का जहाद करेंगे। इस इलाके मुस्तकिल और संत याफ्ता इज्जत माँ वजीर ने खबर सुनकर बहुत वाह वाह की। तलीमी तरक्की और जमहूरी आरादी के अनुमान पर बड़े खुशगवार कसीदे गए और इन नौजवानों के नेक इरादों पर हुकूमत वक्त की खुश सगाली की। मोर चिपकाने के लिए वजीर साहब ने उन सब को अपने यहाँ खाने पर दावत पर मदू फरमाया। पुरतकलफ दावत उड़ी, हंसी मजाक की बातें हुई। जब नौजवान काफ़ी की प्यालियाँ लेकर आराम से सुबह पर बैठ गया तो यक्का यक कमरा बंद करके बाहर कफल लगा लिया गया। एक या दो रोज़ बाद जब इलेक्शनों की मुहिम अच्छी तरह सर हो गई तो ये बुलंद हिम्मत नौजवान भी रिहाई पाकर खैर से बुद्धू घर को लौट आए। एक मज़ारे की बीवी, चार बच्चों, दो बैलों, चंद बर्तनों और कुछ कपड़ों का सासा समेटे सरे राह खाना बदोश की तरह आ रही थी। उसके खामद ने ज़िमींदार की मर्ज़ी के मुताबिक अपना वोट डालने से इनकार कर दिया। इस जुर्म की सजा में इसे खड़े खड़े ज़मीन से बेदखल कर दिया गया था, मकान छीन गया था। ज़मींदार से गमाश्ते मज़ारे को पकड़ कर थाने ले गए थे। थानेदार ने चोरी के इल्ज़ाम में उसका पर्चा काटा और बीवी बच्चे अपने दो बैलों समेत सड़क के किनारे बैठे जमहूरी राज की बरकतों का फैज़ पाने लगे। एक अच्छे खासे मुतवसत दर्जा के ख़ानदान के सरबरा अचानक लापता हो गए। इलेक्शन के सिलसिले में वो कुछ नापसंद किस्म की अकड़फों दिखा रहा था। उसके बेटे ने दरख्वास्त दी कि इलेक्शन के रोज़ मेरे बाप को मुखालफ पार्टी ने नहर में फेंक दिया। अब तक उसका कोई सुराग नहीं मिला। दरख्वास्त पर तफ्तीश का हुक्म जारी हुआ। रिपोर्ट आई, मजकूरा अरसा से मफकूद है। पसर मसमी मजकूर का इल्ज़ाम बेबुनियाद है। चुनाचा पसर मजकूर को ज़ेरे जुर्म कानून दरगोई किया गया है, चलान ज़ेरे तकमील है। दरख्वास्त ताज़ा दाखिल दफ्तर हुआ। एक दूर अफ्तादा कस्बे में एक मौलवी साहब थे, पकीज़ा सिरत अमल व फजल से बहरामंद, खिदमत खलत के जज्बे से सरचार, ज़ईफ़ी और नहीफ़ी में भी नौजवानों से ज़्यादा हिम्मत और अज़म के मालिक। उन्होंने एक दारुल उलूम और एक हाई स्कूल में भी कैम्प कर रखा था। बच्चों से कोई फीस ना ली जाती थी, किताबें भी स्कूल की तरफ से मुफ्त तकसीम होती थी। इस इलाके की बेशतर आबादी मौलवी साहब के खलूस की कायल और उनकी बुजुर्गी की अकीदत मानती। गरीब से गरीब किसान भी फसल आने पर हसबे तौफीक गंदम या कपास या धान मौलवी साहब के बैतुल माल में डाल आता था, जिससे स्कूल भी चलता था और दारुल उलूम भी। और यूँ भी इस तरह कई तरह से गरीब गुरबा की मदद होती रहती थी। इस तजर्बे की कामयाबी ने हिम्मत बढ़ाई और मौलवी साहब को शौक हुआ कि स्कूल को वसत दे कर कॉलेज बना दिया जाए। अगर कॉलेज भी चाल निकले तो इसकी बुनियाद पर एक मुकम्मल इस्लामी यूनिवर्सिटी की दाग बैठ डाली जाए। मनसूबा बाला था और इसको पाया तकमील तक पहुँचाने का शौक के रफ्तार रफ्तार जुनून की सूरत तैयार कर गया। मौलवी साहब के बहुत अकीदतमंद जिंदगी का गर्म सर्द देखे हुए थे। उन्होंने राय दी कि ऐसे अलीशान मनसूबे को अमली जामिया पहनाने के लिए ज़रूरी है कि मौलवी साहब सूबाई असम्बली के मेम्बर बनकर जाएँ और वहाँ पर अपने तलीमी अजायम के हक में आवाज़ उठाएं। मौलवी साहब गोशा नशीन बुजुर्ग थे, सियासी रेशा दवानियों से अलग थलग अकदार की हवस से बेनियास होकर अपने तलीमी मनसूबों की तड़प में वो चार नौ चार सियासत के मैदान में उतर ही आए। अगले इलेक्शन में किसी पार्टी से नाता जोड़े बगैर एक आज़ाद उम्मीदवार की हैसियत से खड़े होगा। उनका मकसद सिर्फ इतना था कि वो सब जमातों के साथ मसावी सलूक करवा रखें ताकि उनके तलीमी प्रोग्राम को सब की हमायत यकसा तौर पर हासिल हो सके। अपने इलाके में दूर दूर तक मौलवी साहब का ढंका बज रहा था। लोगों ने जौक दर जौक उनके नाम पर वोट डाले, यहाँ तक कि सूबे में जिस जगह सबसे ज़्यादा औरतों ने वोट डाले तो वो मौलवी साहब का ही हलका था। बहुत सी औरतों ने हुस्ने अकीदत के जोश में फतवा सादर कर दिया कि जो मर्द मौलवी साहब को वोट ना देगा इसका नका अपनी बीवी से फासक हो जाएगा। इलेक्शन के रोज़ गाँव गाँव की औरतें टोलियाँ बनाकर निकली और हमदोसना के गीत गाती नात गाती मौलवी साहब की संदूकची में अपने अपने वोटों के अलावा खुश अकीदत से चांदी के छोटे छोटे और नोट नकदी नोट रेशम के धागे भी डाल आई। सियासत की बासी कड़ी में खिदमत और खलूस का ये उबाल एक नया अजूबा था। शाम को जब वोटों की सर बोमोहर संदूकियाँ मुसल्ला कांस्टेबलों की हफाजत में तहसील के खजाने में जमा में पहुंच गईं तो रातों रात सियासत का झुल्लू गर्दश में आया। सुबह होते ही किबला मौलवी साहब तो अपने हजरे में बैठने के लिए भी रह गए थे और उनका वो हरीफ भारी अक्सरियत से इलेक्शन जीत गया। जो पिछले कई सालों से असम्बली की इस मुवरसी नशिस्त पर नशीन बैठा था जिसके सर पर सरकार की खुशनुदी का साया और हाथ में एक मुनज़्ज़म सियासी पार्टी का झंडा था और जिसके तीन मनकूबा बीवियों के अलावा बहुत से कुत्ते और कई दूसरे तरह के लवाजमात भी मौजूद थे।